بسم الله الرحمن الرحيم. ایک آیت ہے، لن تنالوا البر حتی تنفقوا مما تحبون وما تنفقوا من شيء فإن الله به عليم. تم خیر کامل کو نہ حاصل کرو گے یہاں تک کہ اپنی پیاری چیز کو خرچ نہ کرو گے. خیر کامل کو آدمی اسی وقت حاصل کر پاتا ہے جب اپنی پیاری چیز کو خرچ کرتا ہے. اس کی یہ بھی بہت نرم ہے، یہ سونے کے تکیے ہیں. یہ تھے ٹھیک. اور جو کچھ بھی خرچ کرو گے اللہ تعالیٰ اس کو خوب جانتے ہیں. یہ آیت کے اوپر مضمون حضرت واضح حضرت کا، یہ آیت میرے قلب پر بے ساختہ نہیں آئی بلکہ ضرورت کی وجہ سے اس کو منتخب کیا تھا. ایک ضرورت تو یہ تھی کہ بڑی بلا ہمارے اندر یہ ہے کہ ہم شہوات کے پابند ہیں، خواہشات نفس کے، اور اس کا علاج ترک شہوات کے سوا کچھ نہیں. شہوت کا علاج ترک شہوت ہے. کچھ آدمی سوچ کر ہمت کر کے مجاہدہ کرتا ہے تو کام ہوتا ہے. اللہ تعالیٰ کے طرف چلنے کا ارادہ کر کے طلب اپنے اندر رکھتا ہے اور پھر اس کے لیے کوشش کرتا ہے، اس کوشش میں مجاہدہ ہوتا ہے، اس مجاہدے سے کام ہوتا ہے. یہ وظیفوں کی چیز نہیں ہوتی. کوئی ایسی آیت بتا دی جائے، کوئی ایسا وظیفہ کا ورد کیا جائے، سب خواہشات کی رغبت کم ہو جائے، اگر طبیعت نہ چلے، ایسی چیز نہیں ہوتی. سلوک کی حقیقت میں یہی بات ہے کہ کچھ کرنا پڑتا ہے بندے کو. تو شہوات کی پابندی کا علاج ترک شہوات کے علاوہ کچھ نہیں. اس لیے ہم سب کو ترک شہوات کی ضرورت ہے، خصوصاً سالکین کو، کیونکہ سلوک کا تو مدار اس پر ہے کہ نفس کو شہوات سے روکا جائے. جس میں معاصی سے، گناہوں سے تو بالکل ہی روکنا ضروری ہے، اور مباحات کی بھی تقلیل ضروری ہے. تقلیل مانے کمی کرنا، جو جائز چیزیں ہیں اس میں بھی کمی کرنا ہوتا ہے. یعنی کہ جو جائز ہے تو پھر اس میں کوئی کمی ہی نہ کی جائے، بھرپور اس سے فائدہ اٹھایا جائے، ایسا نہیں ہوتا. یہی مجاہدہ ہے. مثلا راستے میں کسی عورت یا مرد کو آتا ہوا دیکھا اور جی میں آیا کہ اس کو گورو. اس وقت اکثر لوگ نفس کو شہوت سے نہیں روکتے، بس جی میں دیکھنے کا خیال آیا اور فوراً دیکھ لیا. چاہے دیکھنے کے بعد نفرت ہی ہو جائے، کیونکہ سب حسین نہیں ہوتے، مگر ان سے بدون دیکھے نہیں رہا جاتا. دیکھتے ضرور ہیں، چاہے چڑیے لوگ. اس پر میرے ایک دوست کو یہ شبہ ہوا کہ چونکہ بعض دفعہ سامنے سے آئی ہوئی عورت قریب آ کر بری معلوم ہوتی ہے اور اس کو اچھی طرح دیکھ لینے سے دل میں نفرت پیدا ہو جاتی ہے، اس لیے اس صورت میں تو نفرت پیدا کرنے کے لیے اس کو اچھی طرح دیکھ لینا ہی مناسب معلوم ہوتا ہے. کیونکہ اجمالی نظر پر اکتفا کر لینے سے دل میں یہ خیال رہتا ہے کہ شاید حسین ہو، اور دیر تک دل مشوش رہتا ہے. اگر تفصیلی نظر سے دیکھ لیا جائے تو تشویش نہ رہتی بلکہ نفرت پیدا ہو جاتی. میں نے کہا کہ یہ بات تو تفصیلی نظر کے بعد معلوم ہوگی کہ یہ قابل نفرت ہے. پہلے سے اس کا یقین کیوں کر ہو سکتا ہے کہ یہ نفرت ہی کے قابل ہے؟ پہلے تو دونوں احتمال ہیں کہ شاید قابل نفرت ہو یا قابل رغبت ہو. پھر اس خطرے کی حالت میں نظر تفصیلی کی کیوں کر اجازت ہو سکتی ہے؟ ممکن ہے کہ بعد میں وہ ایسی ظاہر نہ ہو. اگر بعد میں وہ قابل نفرت نہ نکلی بلکہ قابل محبت نکلی تو اب تشویش اس سے زیادہ ہوگی، جو اجمالی نظر پر اکتفا کر لینے سے ہوتی ہے. اگرچہ اس وقت ممکن ہے کچھ لذت حاصل ہو، مگر وہ بلا ہوگی، کیونکہ ہر لذیذ چیز حاصل تو نہیں ہو جاتی، اور اگر حاصل بھی ہو جائے تو کیا ہوگا؟ پھر بھی مصیبت کا سامنا ہے. لذیذ چیز اس کی طرف طبیعت چل پائی اور حاصل نہیں ہوئی تو حاصل نہیں ہونے کی بے چینی اور پریشانی، وہ ایک مصیبت ہے. اور اگر حاصل ہو گئی تو پھر عذاب آخرت ہے جو ناقابل برداشت ہے. دنیا میں بھی اس سے کلفت ہوتی ہے، کیونکہ ایسی لذتیں جن میں صرف نفس کا شائبہ ہو اور دین بالکل نہ ہو دوام نہیں رکھتی، الا شاذ و نادر. اور جب دوام یعنی ہمیشگی اس میں نہیں ہوتی، تسلسل نہیں ہوتا ہے، تو سخت کوفت اور قلق ہوگا، کیونکہ ایک بار حصول لذت سے قلب محبت قلب میں جاگزین ہو چکی، جس سے بعد افتراق کے سخت تکلیف ہوتی ہے، جو بعض دفعہ موت تک مفضی ہو جاتی ہے، پہنچا دیتی ہے. اس اعتبار سے یہ کلفت عذاب جہنم کے مشابہ بلکہ اعتبار سے اس سے بھی بڑھ کر ہے، کیونکہ وہاں کے عذاب سے تو موت نہ آئے گی اور اس عذاب سے تو موت آ جاتی ہے، اور جو عذاب موت تک پہنچاوے وہ اس سے اشد ہے جس سے موت نہ آئے. یہ ایک خاص پہلو کے اعتبار سے ایک لطیفہ ہے، ورنہ حقیقت میں عذاب آخرت کا ہی بڑا ہوا ہے. اور یہ فرق کہ یہاں کی بعض تکلیفیں موت تک پہنچا دیتی ہیں اور وہاں کا عذاب مفضی الی الموت نہیں، اس وجہ سے ہے کہ یہ عالم دائم نہیں، ہمیشہ کا نہیں، وہ عالم دائم ہے. اگر وہ عالم بھی فانی ہوتا تو عذاب جہنم سے نہ معلوم کتنی دفعہ موت آیا کرتی. غرض جس نظر میں اتنے بڑے خطرے کا احتمال ہو، جس نظر میں، جس دیکھنے میں اتنے بڑے خطرے کا احتمال ہو، شریعت اس کی کب اجازت دے سکتی ہے اور عقل بھی اس کو گوارا نہیں کر سکتی کہ محض اس احتمال پر کہ شاید یہ قابل نفرت ہو دیکھ لیا جائے، چاہے بعد میں انجام کچھ ہی ہو. اگر بعد میں وہ قابل محبت ہوئی اور وصال نہ ہوا، یا وصال ہوا اور دوام نہ ہوا، تو اس ایک نظر کی لذت ساری لذتوں کو برباد کر دے گی. اور وصال کے بعد افتراق نہ ہوا تب بھی تعلق حرام میں وہ لذت نہیں ہوتی جب تعلق حلال میں ہے. کیونکہ تعلق حرام میں اگرچہ اسباب استمرار کے موجود ہو جائیں، لیکن چونکہ وہ علاقہ باضابطہ نہیں، اس لیے اس میں سکون قلب نہیں ہوتا. اس سے تمتع چوری چھپے ہوتا ہے کہ کوئی نہ آ جائے، کوئی دیکھ نہ لے. یہ کھٹکا ساری لذت کو برباد کرتا ہے، بس گدھے اور کتوں کی طرح لذت اٹھاتا ہے. اور اگر کبھی عین تمتع کے وقت کسی کی آہٹ محسوس ہو گئی، پھر تو ہوش اڑ جاتے ہیں. اور تعلق حلال میں یہ بات نہیں، وہاں سکون و اطمینان سے تمتع ہوتا ہے اور نشاط کامل کے ساتھ ہوتا ہے. اور اگر کبھی اتفاق سے تعلق حلال میں افتراق بھی ہو جائے تو بے چینی نہیں ہوتی، کیونکہ تعلق باضابطہ ہے. اس میں یہ اطمینان رہتا ہے کہ جب دل چاہے گا پھر مل لیں گے. اگر کسی کا اندیشہ بھی نہ ہو تو خود اس محبوب سے یہ اندیشہ رہتا ہے کہ معلوم نہیں کب برداشتہ خاطر ہو جائے، اور باضابطہ اس پر اختیار تو ہے نہیں کہ اس احتمال کو ختم کرنے والا ہو. دوسرے تعلق حرام میں اس عقلی قلق کے علاوہ ایک شرعی قلق بھی ہوتا ہے. وہ یہ کہ مسلمان کو گناہ کرتے ہوئے خدا تعالیٰ کا خوف ضرور ہوتا ہے کہ اس سے اللہ تعالیٰ ناراض ہوں گے اور آخرت میں عذاب ہوگا. یہ خیال ساری لذت کو مقدر کر دیتا ہے. اس لیے مسلمان کا گناہ کرنا تو محض حماقت ہی ہے. گناہ کرے تو کافر کرے، جس کو یہ خدشہ نہ ہو کیونکہ وہ آخرت کا قائل ہی نہیں، تو اس کو لذت تو آئے گی. اور مسلمان کا گناہ تو بے لذت ہے، کیونکہ اللہ تعالیٰ کی ناراضگی کا ایک خلق اور ایک بے چینی اس کے دل میں ہے ہی، اور عذاب میں آخرت میں پکڑ کا خلق اور بے چینی اس کو ہے ہی. اس سے بڑھ کر یہ ہے کہ مسلمان کو دنیا میں بھی گناہ کر کے سخت تکلیف پہنچتی ہے، کیونکہ گناہ کی خاصیت ہے کہ اس سے دل میں ظلمت پیدا ہوتی ہے، جس سے ایک وحشت اور بے چینی دل پر غالب ہوتی ہے. انشرا اور اطمینان کی کیفیت زائل ہو جاتی ہے. یہی وجہ ہے کہ گنہگار کے دل کو متی اور متقی کے برابر راحت نہیں ہوتی، چاہے راحت کے سامان کتنے ہو جائیں. اس گنہگار کا دل اس ظلمت و وحشت کی وجہ سے کمزور بھی ہو جاتا ہے، جس کا تجربہ نزول حوادث کے وقت، حادثات پیش آنے کے وقت ہوتا ہے کہ متقی اس وقت مستقل مزاج رہتا ہے اور گنہگار کے حواس باختہ ہو جاتے ہیں. اور اگر کسی کو گناہ کر کے ظلمت محسوس نہ ہو تو اس کی وجہ یہ ہے کہ اس کو نور ہی کا احساس نہیں ہوا. باقی جس کو بالکل ہی نور کا احساس نہ ہو، ایسا تو کافر ہی ہو سکتا ہے. مومن کو ایمان کی وجہ سے نور ضرور حاصل ہوتا ہے، اور جو شے حاصل ہے اس کا احساس بھی ضرور ہے، چاہے اس کی طرف توجہ نہ ہو. جیسے ہماری آنکھ آفتاب کی روشنی ہی میں کام کرتی ہے، مگر اس کی طرف التفات کبھی نہیں ہوتا. چنانچہ ہم بارہا خط دیکھتے اور کتاب لکھتے ہیں، مگر کبھی اس کا دھیان بھی نہیں آتا کہ ہماری آنکھ کی روشنی کے ساتھ ایک اور روشنی بھی ہے اور ہم اس سے کام کر رہے ہیں. آفتاب دن کی روشنی یا دوسری روشنی، ہاں رات کو اندھیرے میں اس طرف التفات ہوتا ہے کہ ہماری آنکھ کی روشنی آفتاب کی روشنی سے مل کر ابصار کا دیکھنے کا سبب تھی. اس لیے اس وقت قندیل کی ضرورت پڑتی ہے. اس طرح روشنی پہلے زمانے میں قندیلیں ہوتی تھی. اسی طرح مسلمان کو گناہ کر کے معلوم ہوتا ہے کہ میرے اندر ایک نور تھا جو اس وقت گل ہو گیا. پھر ادراک کے نور سے ادراک کے ظلمت اس وقت اس میں بھی درجے ہیں. بعض لوگوں کو ہر وقت نور سے تلبس رہتا ہے، ان کو ظلمت کا ادراک بھی اسی قدر قوی ہوتا ہے کہ ظلمت سے بے حد وحشت ہوتی ہے. چنانچہ بعض لوگ جو قندیل روشن کر کے سوتے ہیں، ان کو اندھیرے سے اس قدر وحشت ہوتی ہے کہ اندھیرے میں ان کو نیند بھی نہیں آتی. اکبر شاہ کا ایک قصہ یاد آیا. وہ ایک بار رات کو اٹھے تو ساری قندیل گل تھے، بہت گھبرائے. اور چونکہ آخر مسلمان تھے، اس لیے ظلمت قبر یاد آئی کہ جب تھوڑی دیر کی ظلمت سے اتنی وحشت اور پریشانی ہے تو قبر میں کیا حال ہوگا، یہاں کسی وقت بھی روشنی کا گزر نہ ہوگا. اس کو یاد کر کے ان پر بڑا تردد اور غم سوار ہو گیا. وزرا کو اس حال کی اطلاع کی. سب نے تسلی کی مگر کسی طرح تسلی نہ ہوئی. بیربل اگرچہ ہندو تھا مگر عاقل تھا. اس نے کہا، حضور آپ بالکل بے فکر ہیں، آپ کی قبر میں ہر کی ظلمت نہیں ہو سکتی، کیونکہ آپ کے رسول صلی اللہ علیہ وسلم دنیا میں صرف 63 سال زندہ رہے اور آپ کے نور سے تمام عالم منور ہو گیا، جس کا اثر اب تک باقی ہے. پھر جب سے آپ زیر زمین تشریف لے گئے ہیں، وہ نور اب زیر زمین ہے. جس سے وہ حصہ منور ہے. لہذا مسلمانوں کی سب قبریں آپ کے اس نور سے منور ہیں. اس بات سے اکبر کی تسلی ہوگی. تسلی دینے کے بھی انداز ہوتے ہیں. اب بات بھی ہے معقول. ظاہر ہے کہ مسلم مردوں کو مردوں کو جو وفات پا چکے ہیں حضور پاک صلی اللہ علیہ وسلم کے اس عالم میں موجود ہونے کے برکات تو ملیں گے, اثرات ملیں گے نا. جس کے پاس جتنا نور ایمان ہے اتنا اس کو اثر تو ملے گا, فرض تو ملے گا. اگرچہ یہ بات بیربل نے لطیفے کے طور پر کہیں بادشاہ کو تسلی دینے کے لیے کہ آپ زیر زمین جانے سے وہ حصہ بھی منور ہو گیا ہے, مگر اس میں اس کا تو اعتراف ہو گیا کہ آپ کی فرست سارا زندگی سے تمام عالم منور ہو گیا. الفضل ما شہیدت بھی لادا, فضیلت وہی ہے جس کی دشمن گواہی دے. تو حضور پاک صلی اللہ علیہ وسلم کے نور ایمان کی گواہی دشمن بھی دیتا ہے, اس کو بھی سمجھ میں آتی ہے یہ بات. اور علماء کے اقوال سے ایک بات ایسی معلوم ہوتی ہے جس سے بیربل کا یہ قول محض لطیفہ ہی نہیں رہتا بلکہ حقیقت کے قریب ہے, جس کی تائید اقوال علماء سے ہو رہی ہے. وہ یہ کہ حدیث میں ہے کہ قبر میں منکر نکیر مردے سے کہیں گے کہ ما تقول فی ھذا الرجل, تم اس شخص کے بارے میں کیا کہتے ہو. یہ لفظ منکر بفتح الکاف ہے, منکر ہے کاف کے زبر کے ساتھ ہے, بکسر الکاف نہیں. عام لوگ منکر بکسر الکاف کہتے ہیں, یہ غلط ہے. منکر نکیر نہیں بولنا, منکر نکیر. وہاں منکر کوئی نہ ہوگا, انکار کرنے والا کوئی نہیں رہے گا وہاں, بلکہ دنیا کے منکر بھی وہاں جا کے مقر ہو جائیں گے, اقرار کرنے والے ہو جائیں گے. لفظ صحیح منکر ہے, جس کے معنی نا آشنا کے ہیں. نا آشنا نہیں پہچان, جس کو پہچانا نہیں جاتا. اور یہی معنی نکیر کے ہیں. نکیر کے بھی اصل معنی وہی ہیں, جیسے ثلاثہ و مثلثہ. ثلاثہ معنی بھی تین, مثلثہ معنی بھی تین. تو ثلاثہ ثلاثہ نہیں بولتے, ثلاثہ کے ساتھ مثلث لگا دیتے. ایسے منکر نکیر ایسا کرتے ہیں. منکر منکر بھی بول سکتے تھے, نکیر نکیر بھی بول سکتے تھے, لیکن عربی فصاحت کے اعتبار سے منکر نکیر زیادہ اچھا ہوتا ہے. اور حکمت ان کاموں کے اختیار کرنے میں یہ ہے تاکہ سنتے ہی فکر ہو جائے کہ وہاں ایسے لوگوں سے سابقہ پڑے گا جو ناشنا ہوں گے. یہ مقصد ہے, اس وجہ سے ان کا نام منکر نکیر رکھا ہوا ہے. اب ناشنا آدمی سے آپ کا سابقہ پڑ گیا, وہ حساب لینے پہ ہے, پہچان جان پہچان کچھ ہے نہیں, تو آپ کے ساتھ روکھا رہے گا بالکل. اس کو کچھ لینا دینا ہی نہیں آپ سے, اور آپ کو کچھ لینا دینا ہی نہیں اسے. انہیں ایک جاب کرنے کے لیے آیا ہے تو آپ تو پھنس گئے. وہ تو سیدھے سیدھے بات پوچھے گا, آپ اس کو نہیں جانتے, وہ آپ کو نہیں جانتے. اب جو پوچھ رہا ہے تو اس کو تو کسی اور کو جواب دہی کرنا ہے بس. جو آپ جواب دیں گے وہ لے کے جائے گا. تو ہے نا پنچایت کی بات, تعلق والا رہا تو ذرا نمبر مل جاتے نا اس کے. ارے یار ایسا پوچھ رہا ہے تو تھوڑا سا خود تو خیال کر. اس لیے وہ منکر نکیر ہے, وہ ان کو کسی سے لینا دینا نہیں ہوتا. غرض وہ مردے سے اس طرح سوال کریں گے کہ ما تقول فی ھذا الرجل. اس میں دو احتمال ہیں, ایک تو یہ کہ بوجہ شہرت اور عظمت کے نام نہ لیا ہو, ان کے بارے میں تم کیا کہتے ہو. نام لینے کی ضرورت ہی نہیں ہے, سب کو پتا ہے کہ سوال جو ہے اللہ کے بعد رسول کے بارے میں ہوگا. اور اشارے کو کافی سمجھا, کیونکہ مشہور آدمی کی طرف قرائن سے غائبانہ بھی اشارہ کر دیا کرتے ہیں. جیسے شہر میں کوئی بزرگ آ جائیں جن کے استقبال کو ہزاروں آدمی جا رہے ہوں, تو اس وقت بعض آدمی پوچھا کرتے ہیں کہ بھائی یہ کون صاحب ہیں, یعنی آنے والے. حالانکہ سوال کے وقت نہ ان کی طرف اشارہ حصہ آئے نہ نام لیا گیا, مگر پھر بھی اس میں اشارہ سے سوال کرتا ہے. تو یہ اشارہ معہود ذہنی کی طرف سے ذہنی طور پر متعین ہوتا ہے ایک دوسرے کے, کیونکہ اس مشہور آدمی کا سب کو آنا معلوم ہے. دوسرا احتمال یہ ہے کہ اشارہ اپنی حقیقت پر ہو, یعنی مشاروں لے محسوس ہوں فی ھذا ان کے بارے میں. تو ہو سکتا ہے کہ ان کی طرف اشارہ کیا جا رہا ہو حسی طور پر وہاں پر, اور حضور پاک صلی اللہ علیہ وسلم میت کو منکشف ہو جائیں, مرنے والے کو کھل جائیں. بعض علماء نے اسی دوسرے احتمال کو اختیار کیا ہے. وَأَنَا عِنْدَ ظَنِّ عَبْدِي بھی اللہ نے فرمایا, اگر کوئی یہی گمان رکھے تو امید ہے کہ انشاءاللہ اس کے لیے حضور منکشف ہو جائیں گے. یہ بڑی دولت ہے, بہت لوگ اس کی حسرت میں ہیں. پس تم یہی گمان رکھو کہ انشاءاللہ قبر میں زیارت ہوگی, کیا عجب ہے کہ حسرت پوری ہو جائے. بعض لوگ اس کی ترکیبیں پوچھا کرتے ہیں کہ کوئی وظیفہ یا ورد ایسا بتلا دو جس سے حضور صلی اللہ علیہ وسلم کی زیارت خواب میں ہو جائے. اگرچہ بزرگوں نے اس کے طریقے بھی لکھے ہیں, مگر حقیقت میں یہ محض ہیبت ہے, اختیاری چیز نہیں. ہیبت بولنے کے بجائے وہابیت ہے, یہ ہونا لفظ سپنے میں شاید وہ ہوگا. اختیار کے مقابلے میں ہیبت کا مطلب ہبا ہے. اللہ تبارک و تعالیٰ بغیر اختیار کے کسی کو دکھانا چاہیں تو حضور کو دکھا دیتے ہیں, اختیار سے دکھنے والی چیز نہیں ہوتی ہوگی, یہ بولنا چاہ رہے ہیں. اس لیے اگر خواب میں کسی کو زیارت ہو جائے تو یہ کچھ کمال معمور بھی نہیں, بہت کمال کی بات ایسا نہیں. اگرچہ بہت بڑی نعمت ہے سرکار کا, دیکھ لینا. اگر کسی کو عمر بھر زیارت نہ ہو تو یہ کوئی نقص سے من ہی انو نہیں ہے, کوئی کمی نہیں ہے. یہ ارے ہم کو تو ایک مرتبہ بھی زیارت نہیں ہوئی. بعض لوگوں کو ہوتا ہے نا, ارے حضور کی زیارت ہی نہیں ہوئی. ये कोई नफ्स नहीं है ऐसा कि भाई तुम्हारे अंदर कमी रह गई इस वजह से शायद हुजूर की जियारत नहीं हुई, क्योंकि ऐसे कमाल नफ्स का मदार तो इख्तियारी बातों में होता है, गैर इख्तियारी उम्र के न होने से नफ्स लाजिम नहीं आता। और ख्वाब में देख लेना गैर इख्तियारी बात है तो न कुछ कमाल है और न उसकी जिद कुछ नफ्स है, न नजर आ जाना कमाल न नजर आना नफ्स, हाँ नजर आ जाना नियमत जरूर है। फर्क समझ में आ गया बात का, बल्कि खुद बेदारी में इख्तियार से देख लेना अगरचे फजीलत है मगर न देखना कोई ऐसा नफ्स नहीं जिसमें कोई दीनी नफ्स आ जाए, बल्कि बाद हालतों में देखने पर न देखने को तरजीह हो जाती है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम को बहालत जिंदगी बाद ऐसे लोगों ने भी देखा है जो मुर्तकिब कबायर थे, अगरचे कुफार ने भी देखा मगर उनका देखना तो न देखने के हुक्म में है कुफार का। अल्लाह ताला फरमाते हैं वतराहुम यंजुरून इलैका वहुम ला युबसिरून, और आप उनको अपनी तरफ नजर करता हुआ देखेंगे हालांकि वो कुछ नहीं देख रहे। जो इस्लाम वाले नहीं थे ईमान वाले नहीं थे हुजूर सल्लल्लाहु अलैहि वसल्लम के को उनके बारे में ये बात बताई गई कि वो आपको देख तो रहे लेकिन नहीं देख रहे। कुफार के देखने की तो ऐसी मिसाल है जैसे कोई शख्स किसी हसीन जमील महबूब की सूरत खुर्दबीन के आईने में को देखे जिसमें छोटी शय बहुत बड़ी मालूम होती है, अब उसको महबूब का कद शहतीर से भी बड़ा नजर आएगा और नाक हाथी के जैसी नजर आएगी। खुर्दबीन कहते हैं दूरबीन को, छोटी चीज को बड़ी ही बताने वाली जो होती है ना उसमें देखे तो कैसा दिखता है, अपनी नाक को देखो समझ में आ जाता है। देखिए है तो वैसे करनी रजी अल्लाह तआला अन्हु को बावजूद है कि जियारत नहीं हुई मगर उनकी वो फजीलत है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उमर रजी अल्लाह तआला अन्हु से फरमाया था कि अगर तुम उवैस से मिलो तो उनसे अपने वास्ते दुआ कराना, वो बड़े मुस्तजाब दावत हैं, उनकी शफाअत से मुसलमानों की एक बड़ी जमात बख्शी जाएगी। ये हुजूर ने उनके बारे में पेशीन गोई फरमाई। और उनके न देखने पर इसलिए तरजीह थी कि वो खुद सरकार के रोके हुए थे, हुजूर ने फरमाया था कि आपको आने की और मिलने की जरूरत नहीं। उनकी वालिदा बहुत बूढ़ी और ज़ईफ थी और खिदमत करने वाला उनके सिवा कोई दूसरा न था। उस वक्त उनके लिए खिदमत वालिदा सफर मदीना से ज्यादा अहम थी, इसलिए हुजूर की जियारत को ना आ सके। क्या उनका दिल तड़पता न होगा? जरूर तड़पता होगा। आज हम लोग दीदार नबवी की हसरत में है हालांकि कोई सूरत मुतवक्के नहीं, और हजरत उवैस करनी से इतने तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की हयात का जमाना पाया है जिसमें जियारत मुतवक्के थी, मगर वो इस वास्ते न जा सके कि उरीदु विसालहु व युरीदु हिजरी फअत्रुकुमा उरीदु लिमा युरीदु, मैं मिलना चाहता हूँ उनसे वो नहीं मिलना चाहते हैं मुझसे, तो वो जो चाहते हैं मैंने उसको इख्तियार कर लिया और मैं जो चाहता हूँ उसको मैंने छोड़ दिया। ऐसी तो अजीब बात है, ये मोहब्बत का कमाल है ये सुनो, और लोग इस कमाल को नहीं समझने की वजह से मोहब्बत रखने के बावजूद अपनी जिद पे रहते हैं। मोहब्बत भी है उसके बाद जिद भी कर रहे हैं, मोहब्बत भी है उसके बाद बहस भी कर रहे हैं, मोहब्बत भी है उसके बाद सता भी रहे हैं, मोहब्बत भी है उसके बाद तकलीफ भी पहुंचाते हैं। तो होता ये है कि मोहब्बत में ये ध्यान में नहीं रहता है कि मोहब्बत में असल महबूब की रियायत असल है, उसके मिजाज की रियायत असल है, उसकी ख्वाहिश की रियायत असल है, मोहब्बत है बल्कि मैं जिद करने लगूं, ये तो तरीका नहीं है भाई। ये शायर कह रहा है उरीदु विसालहु व युरीदु हिजरी, मैं मिलना चाहता हूँ वो नहीं मिलना चाहता है, फातरु को मा उरीदु जो मैं चाहता हूँ वो छोड़ देता हूँ, लिमा युरीदु उसके लिए जो वो चाहता है, जो तू चाहता है वो सही, चलो वही करता हूँ। मैले मन सुए विसाल मैले ओ सुए फिराक तरके काम खुद गिरफ्तम ताबरायत कारे दोस्त काम दोस्त, मेरा रुझान मिलने की तरफ उनका रुझान नहीं मिलने की तरफ, तो मैंने अपना काम छोड़ दिया ताकि मेरे दोस्त का काम हो जाए, महबूब का काम हो जाए, मर्जी तुम्हारी पूरी हो जाए। वो तो आना चाहते थे मगर खुदा और रसूल का हुक्म यही था कि माँ की खिदमत के लिए अपने घर ही पर रहो, और इताअत वाजिब थी और जियारत मुस्ताब थी। और हजरत उवैस से बढ़कर हजरत वहशी इब्ने हर्ब रजी अल्लाह तआला अन्हु का किस्सा है, ये हालत कुफर में हजरत हमजा रजी अल्लाह तआला अन्हु के कातिल थे, बाद में इस्लाम ले आए और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास हाजिर हुए। आपने उनसे फरमाया हल तस्तियो अन तगीबा वजह का आनी, ऐ वहशी क्या तुम अपना चेहरा मुझसे गायब रख सकते हो, यानी ऐसा हो सकता है कि तुम उम्र भर मेरे पास सामने ना हो। वल्लाह ये वाकया तन्हा हुजूर की हक्कानियत के लिए काफी है कि आपको कातिल हमजा की सूरत देखने से तबान मलाल और कोफ्त होता था, जाहिर है कि देखते याद आते थे चचा, तो बेतकल्लुफ आपने उस तबीई असर को जाहिर फरमा दिया, कोई दूसरा होता तो जरूर बनावट करता और अपने रंज को छुपाता कि ऐसी बात क्या कहूं जिससे दूसरों को यह ख्याल होगा कि माफी के बाद भी उनके दिल में गुबार है। ये गुबार की बात नहीं है, तभी चीज है, اور یوں کہے گا کہ اسلام سے خدا تعالیٰ نے تو پہلے گناہوں کو معاف فرما دیا اور نہ ان کے دل میں ابھی تک پہلی باتوں کا اثر اور ان کے دل میں ابھی تک پہلی باتوں کا اثر باقی. لیکن حضور کو اس کی مطلق پرواہ نہ تھی کہ کوئی معتقد رہے گا یا نہیں, اس لیے صاف صاف فرما دیا کہ اے وحشی اگر تم عمر بھر کے لیے مجھ سے اپنا منہ چھپا لو تو اچھا ہے. اس کی وجہ یہ تھی کہ اس طریق میں تقدر قلب, قلب شیخ, شیخ کے دل کا مقدر ہونا مانع اور حاجب ہے. جتنا زیادہ اس کے دل میں رکاوٹ آ جائے گی اتنی ترقی میں بھی رکاوٹ آٹومیٹکلی ہو جائے گی. اسی لیے حضور نے ان کو اپنے سامنے آنے سے روک دیا کہ روز روز دیکھ کر انقباض ہوگا اور میرے انقباض سے ان کو نقصان ہوگا اور فیوض و برکات سے محرومی ہوگی. اس میں حضور صلی اللہ علیہ وسلم نے صرف اپنی ہی راحت کا سامان نہیں بلکہ ان کی راحت کا بھی سامان تھا کہ ان کو بعد میں ترقی ہو سکتی ہے, قریب رہنے میں نہیں ہوگی. اسی لیے صوفیہ نے تصریح کی ہے کہ بعض مریدوں کو شیخ سے دوری ہی مفید ہے, کیونکہ وہ سامنے رہ کے کچھ نہ کچھ کرتا رہتا ہے تو اس سے دل میں انقباض ہوتا رہتا ہے. دوسرے اس میں حضور صلی اللہ علیہ وسلم نے امت کو بھی اس قسم کے امور طبعیہ, جذبات بشریہ کی رعایت اور موافقت کی اجازت دے دی اور بتلا دیا کہ مجرم کی خطا معاف کر دینا اور ہے اور دل کا کھلنا اور ہے. ان دونوں چیزوں میں لوگ فرق نہیں کرتے. غلطی معاف کر دینا الگ ہے لیکن طبیعت ملتی نہیں, پھر اس کے بعد جمتی نہیں, آدمی دوری رہتا ہے, تھوڑا سا گیپ ہی رکھتا ہے, ڈسٹینس رکھتا ہے, تھوڑا وہ الگ چیز ہے, معاف کرنا الگ چیز ہے. یہ ضروری نہیں ہے کہ خطا معاف کر دینے کے ساتھ فوراً دل بھی کھل جائے. اس واقعے میں وحشی رضی اللہ تعالیٰ عنہ سے جو خطا ہوئی تھی یعنی حضرت حمزہ کا قتل, وہ اسلام سے پہلے ہوئی تھی اور اسلام لانے سے گزشتہ سارے گناہ معاف ہو جاتے ہیں. یقیناً ان کی خطا معاف کر دی گئی جو غلطی ان سے ہوئی حضرت حمزہ کے قتل, مگر خطا معاف کر دینے سے وہ طبعی اثر مان کیوں کر دل سے زائل ہو جاتا کہ صورت دیکھ کر قاتل ہونے کا بھی خیال نہ آتا. صورت دیکھ کر تو یاد آ جاتا نا کہ قاتل, اس لیے آپ نے وحشی کو اپنے سامنے آنے سے منع فرما دیا. لوگ اس میں بہت غلطی کرتے ہیں کہ خطا کی معافی اور دل کی صفائی کو لازم اور ملزوم سمجھتے ہیں, یہ غلطی ہے. خطا کی معافی الگ ہے اور دل کی صفائی الگ چیز ہے. پھر خطا کے معاف ہو جانے کے بعد میں دل کی صفائی کے واسطے یعنی انقباض دور کرنے کے واسطے آدمی کوشش کرے, خدمت کرتا رہے, ہدایت تحائف بھیجتا رہے اور جناب دوسرے ذرائع سے اپنے آپ کو مانوس کرنے کی کوشش کرے تو پھر دل میں بھی صفائی آ جاتی ہے, مگر کبھی نہیں بھی آتی. اور پھر صفائی آنے کے بھی درجے ہوتے ہیں. ایک درجہ اس کا عدم مناسبت بھی کہلاتا ہے, مناسبت نہیں رہتی اس دوسرے آدمی سے جس سے غلطی نہیں ہوئی, آپ جو ٹرسٹ کرتے ہیں یا اس کے ساتھ بے تکلف ہو سکتے ہیں اس کے ساتھ میں وہ بے تکلف ہی نہیں رہتی, پتہ نہیں پھر کب کر دے کیا کر دے. ایک مرتبہ تو یہ سرخ میں ہاتھ ڈالے سو بھائی, دوسری مرتبہ پھر ڈس دیا تو کیا کر لے سکتے, وہاں پہ بچھو ڈس دے رہا تو سو جا رہا. قاری ظہیر صاحب تھے رحمتہ اللہ علیہ, نظام الدین کے بزرگوں میں سے گزرے, بڑے عجیب آدمی تھے. وہ فجر کے بعد کا بیان وہ بھی تبلیغیوں کا, آپ کو پتا ہے کیسے نیند آتی ہے اس میں. تبلیغی بیان تو سب کو پتا ہے نا کہ یہ ایک ہی اسلوب میں چلنے والا ہے, ایک ہی بات ہوگی جو مختلف پیرائے میں سامنے آئے گی, تو لوگ چونکہ پہلے سے اس کو انڈرسٹوڈ کرتے ہیں تو پھر تھوڑا سا بھی تکان ہے تو سوتے ہیں, تو فجر کے بعد سارے سوتے ہیں. تو اس میں قاری ظہیر صاحب کا رکھتے تھے بیان, وہ ہنسنے ہنسانے والے آدمی, میں ان کے بہت بیانہ سنا ہوں, بڑا مزہ آتا تھا ان کی باتوں. حضرت انعام الحسن صاحب رحمۃ اللہ علیہ کو بھی بہت ہنساتے تھے. حضرت کی مجلس میں شگفتگی کا سامان ایک آدھ ہونا پڑتا ہے ایسا جسے طبیعت میں شگفتگی بہلاوا ہوتا رہے. ایک مرتبہ دسترخوان پہ بیٹھے ہوئے تھے حضرت انعام الحسن صاحب رحمۃ اللہ علیہ کے ساتھ, میں بھی تھا اتفاق سے اس میں, تو دودھ تھا دسترخوان پہ, انڈے تھے, تو مہمان بھی تھے, باہر کے مہمانوں کے لیے دسترخوان اوپر بچھتا ہے نظام الدین. تو حضرت نے فرمایا کہ بھائی ظہیر وہ دودھ آگے بڑھانا ہے مہمانوں کی طرف, انہوں نے دودھ بڑھا دیا. اس کے بعد انڈے رکھے ہوئے تھے, تو فرمایا بھائی ظہیر انڈے ادھر بڑھانا, کہنے کہ جو دودھ دیتا ہے وہ انڈے نہیں دیتا, یا تو دودھ دو یا انڈا دو, کیونکہ انڈے دینے والی مخلوق دودھ نہیں دیتی نا, اور دودھ دینے والی مخلوق انڈے نہیں دیا کرتی, کہنے کہ جو دودھ دیتا ہے وہ انڈے نہیں دیا کرتا. اب حضرت انعام الحسن صاحب مسکرانے لگے, وہ ہنستے نہیں تھے, وہ مسکراتے تھے خالی. دو آدمیوں کو میں نے کبھی ہنستے ہوئے نہیں دیکھا, ایک حضرت مولانا انعام الحسن صاحب رحمۃ اللہ علیہ کو اور ایک حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ, یہ کبھی ہنستے نہیں تھے. ان کے ہنسی مسکرانا ہوتا تھا, کسی بات پہ اگر ہنسی آ گئی تو مسکرا دیا بس, قہقہ جو ہے نا وہ ان کے پاس نہیں تھا. اور یہ طبی چیزیں ہیں, یہ حضرت والد صاحب رحمۃ اللہ علیہ ہمارے بہت ہنستے تھے, قہقہے کے ساتھ ہنستے تھے, مزاج کی بات ہوتی ہے, طبیعت کی بات ہوتی ہے. خطا معاف کر دینے سے فوراً دل صاف نہیں ہو جاتا. دیکھو اگر تم کسی کے نشتر چبھا دو پھر معافی چاہو اور اسی وقت وہ معاف بھی کر دے تو کیا معاف کر دینے سے زخم بھی فوراً اچھا ہو جاتا ہے؟ زخم تو لگا ہوا ہے وہ، ہرگز نہیں، بلکہ اس کا علاج مہینوں ہفتوں کرو گے تب کہیں اچھا ہوگا۔ یہی حال دل کے زخم کا ہے کہ خطا معاف کر دینے سے وہ معان مندمل نہیں ہوتا بلکہ دیر میں اچھا ہوتا ہے، اور کبھی خطا کار کے بار بار سامنے آنے سے دل کا زخم چھلنے لگتا ہے۔ تو اس وقت اس کی اجازت ہے کہ اس کو اپنے سامنے آنے سے منع کر دو تاکہ دل کا زخم زیادہ نہ بڑھے اور جلدی اچھا ہو جائے۔ ایسی حکمتیں ہوتی ہیں، مگر بعض لوگ اس حالت کے ظاہر کرنے سے شرماتے ہیں کہ لوگ یوں کہیں گے کہ ان کے دل میں معافی کے بعد بھی غبار ہے۔ یہ محض تصنع ہے، فطرت کے خلاف ہے، ایسا ہوتا نہیں، بناوٹ ہوگی۔ اور بعض اس سے تو نہیں شرماتے مگر دوسرے شخص کی دل شکنی کے خیال سے اس کو سامنے آنے سے منع نہیں کرتے اور اپنے دل پر جبر کیے رہتے ہیں۔ اگرچہ یہ عظیمت ہے مگر کبھی اس رخصت پر بھی عمل کرنا چاہیے جس پر حضرت وحشی کے واقعے میں حضور صلی اللہ علیہ وسلم نے عمل کیا ہے۔ اگر رخصت شرعیہ سے ہم فائدہ نہیں اٹھائیں گے تو کیا فرشتے فائدہ اٹھائیں گے؟ اور میرے نزدیک اس کا معیار یہ ہونا چاہیے کہ جس شخص کے سامنے آنے سے کلفت قابل برداشت ہوتی ہو وہاں عظیمت پر عمل کر لے، اور جہاں کلفت ناقابل برداشت ہوتی ہو وہاں رخصت پر عمل کرے۔ حضور صلی اللہ علیہ وسلم کو بہت لوگوں نے ایذا دی مگر چونکہ وہ ایذائیں آپ کی ذات تک محدود تھی اس لیے آپ ان کو آپ بہت جلد دل سے بھلا دیتے تھے۔ حضور کو تو تکلیف اوروں نے بھی بہت دی، اور ان ایذا دینے والوں کے اسلام کے بعد ان کی پہلی ایذا کا آپ کو خیال بھی نہیں رہتا تھا، پہلی تکلیف کا اسلام لانے سے پہلے کی۔ اور حضرت وحشی کی ایذا کا اثر آپ کی ذات ہی تک نہ تھا بلکہ انہوں نے حضور کے چچا کو قتل کیا تھا، اور بری طرح قتل کیا تھا، جس کا صدمہ حضور کو بھی اور حضرت حمزہ کے سب عزیزوں کو بہت تھا، جس کی وجہ سے حضرت وحشی کی صورت دیکھنے کا آپ کو تحمل نہ تھا، اس لیے یہاں اپنے رخصت پر عمل فرمایا۔ لیکن بعض لوگوں کو ہر حالت میں عظیمت ہی پر عمل کرنے کا شوق ہوتا ہے، یہ کوئی کمال نہیں۔ چنانچہ بعض لوگ عمدہ غذائیں نہیں کھاتے، اگر معالجے کے طور پر ایسا کیا جائے تو اور بات ہے، علاج کرنے کے لیے اپنے نفس کا۔ مثلاً کسی کو عمدہ غذاؤں سے نقصان ہوتا ہے، باقی بلا وجہ رخصت شرعیہ اور نعم الہیہ اللہ تعالیٰ کی نعمتوں سے باوجود ضرورت کے بھی کام نہ لینا اللہ تعالیٰ کو ناپسند ہے۔ حدیث میں ان اللہ یحب ان یؤتى رخصہ کما یحب ان یؤتى عزائمہ، دیکھیے اگر کبھی بھی اللہ تعالیٰ کو پسند ہے کہ اس کی رخصتوں کو بھی اختیار کیا جائے جیسے وہ پسند کرتے ہیں کہ عزائم کو بھی اختیار کیا جائے۔ کبھی کبھی ہم اپنے بچے کے لیے آم لاویں یا کوئی مٹھائی لائیں اور وہ نہ کھائے تو کیا ہم کو ناگوار نہ ہوگا؟ ضرور ناگوار ہوگا کہ اس نے ہماری محبت کی قدر نہ کی۔ اسی طرح اگر حق تعالیٰ اپنے بندے کو آم اور مٹھائی کھلانا چاہیں اور وہ نخرے کرے کہ نہیں میں تو روٹی کھاؤں گا تو یہ بھی بے ادبی ہے۔ جب وہ حلال طریقے سے عمدہ نعمتیں بھیجیں تو ان کو عطا حق سمجھ کر استعمال کرنا چاہیے۔ بہرحال حضور صلی اللہ علیہ وسلم نے حضرت وحشی کو اپنے سامنے سے غائب ہونے کو فرمایا، اور ان اللہ کے بندے نے اس کو خوشی سے منظور کیا اور عمر بھر کے لیے حضور سے اپنا منہ چھپا لیا، کبھی سامنے نہ آئے۔ اللہ اللہ، ان کے دل پر کیسے سانپ لوٹتے ہوں گے۔ حضرت عبید نے تو ایک دفعہ بھی آپ کو نہ دیکھا تھا، ان کا صبر پھر بھی آسان تھا، مگر حضرت وحشی کا حضور کو دیکھنے کے بعد پھر سامنے نہ آ سکنا بہت سخت ہے۔ کسی نے اپنے معشوق کو دیکھا ہی نہ ہو اس کا فراق اتنا شدید نہیں، جتنا اس کا فراق شدید ہوتا ہے جس نے ایک نظر دیکھ لیا پھر عمر بھر ترستا رہا دیکھنے کے باوجود۔ دیکھیے باوجود ہے کہ عبید حضرت وحشی کو تو زیارت سے روک دیا گیا مگر کیا ان کے فضائل میں کچھ خلل آیا؟ وحشی تو صحابی ہیں، تو صحابی تو صحابی کی فضیلت والے، ویسے کرنی ویسے کرنی۔ جب زیارت فی الحیات میں بھی یہ بات ہے تو عدم زیارت مجیب نفس نہیں، یہ بتانا چاہ رہے تھے نا سر۔ وہ لوگ یہ سمجھتے ہیں کہ ارے اب تک آپ کو حضور کی زیارت نہیں ہوئی، وہ بزرگ کو حضور کی زیارت ہوگی کہتے، اور ان کو حضور کی زیارت ہی نہیں ہوئی، ارے بھائی یہ غیر اختیاری باتیں ہیں۔ تو خواب کی زیارت پر کمال کا مدار کیوں کر ہو سکتا ہے، اور اس کا نہ ہونا مجیب نقص کا سبب کیسے ہوگا؟ اس لیے اس کو مقصود نہ سمجھنا چاہیے، بلکہ مقصود وہ اعمال ہیں جن کا بندہ مکلف ہے، جن کا بندہ ذمہ دار ہے، جو اس کے اختیار میں ہے۔ پس اگر ایک شخص اعمال میں پختہ ہو، اگرچہ خواب میں حضور کی زیارت اسے کبھی نہ ہوئی ہو، وہ اس شخص سے بہت زیادہ کامل ہے جس کو زیارت نبوی خواب میں بہت ہوتی ہے مگر اعمال اختیاریہ میں کوتاہی کرتا ہے۔ خوب سمجھ لو، یہ ہوتے ہیں حضرت حامی کے علوم بڑے عجیب ہوتے ہیں، بہت گہرائی ہوتی ہے اس میں۔ میں نے کہا تھا پورا بات لائن سے نہیں سناؤں گا، کہیں کہیں سے سنا دوں گا۔ تو بات چلی تھی اس پر کہ مسلمان کے گناہ کرنے سے اس میں جب اس کو دنیا میں بھی وحشت ہو جاتی ہے، غیر مسلم کو تو نہیں ہوتی ہوتی لیکن مسلمان کو بہت ہوتی، اور اس ضعف نور ہی کی وجہ سے بعض کو ظلمت معصیت سے وحشت کم ہوتی ہے، اور अगर उसका नूर कामिल होता तो गुनाहों से बहुत ज्यादा वहशत होती। इसलिए मुसलमान को गुनाह करके अजाब आखिरत के अलावा दुनिया में भी अजाब होता है कि उसका नूर बातिन मुबद्दल बज़ुलमत और इंशराह कल्ब मुबद्दल बवहशत हो जाता है। बस मुसलमान तो खामखा ही गुनाह करता है। बस गुनाह का इलाज करना हर एतबार से जरूरी हुआ और इलाज होता है बिज़िद, और गुनाह का मंशा शहवत है और उसकी जिद मुजाहिदा। पर गुनाह का इलाज मुजाहिदा हुआ और उसका हासिल है नफ्स को शहवत से रोकना, और शहवात मुख्तलिफ है इसलिए उनका इलाज यानी मुजाहिदात भी मुख्तलिफ है। क्योंकि आजकल इससे बहुत गफलत है। जिस आयत को मैंने इख्तियार किया है उसमें भी एक खास किस्म की शहवत का इलाज है, यानी एक खास किस्म का मुजाहिदा मजकूर है। इसको आम तौर पर मुजाहिदा ही नहीं समझा जाता, इसीलिए उसको इख्तियार नहीं किया जाता। क्योंकि हम लोगों में भी एक मर्ज है कि इबादत और मुजाहिदात में भी उन्हीं को इख्तियार करते हैं जिससे शोहरत हासिल हो। मुजाहिदा भी ऐसा होना तो उससे शोहरत हो जाएगी, ये फला मुजाहिदा करते हैं, झाड़ पर लटक के इबादत करते हैं, बड़ी शोहरत हो जाएगी, अरे झाड़ पर लटक के इबादत करते हैं। चुनाचे नमाज रोजा और जिक्र शक्ल बहुत लोग करते हैं, मगर जिन इबादत से शोहरत न हो, जैसे निगाह का रोकना, दिल को शहवत से बचाना, ऐसे काम बहुत कम लोग करते हैं क्योंकि उनसे शोहरत नहीं होती। बहुत लंबी लंबी नमाज पढ़ो, ऐसी लंबी तस्बीह लेके हजार दानों की बैठ जाओ, पढ़ रहे हैं फिर रहे हैं, लोगों में बड़ा होता है यार, हर वक्त जिक्र फिक्र में रहता है। इसी तरह एक खास इबादत और मुजाहिदा है जिनको हमने बिल्कुल छोड़ दिया है, जो कि एक शहवत का इलाज है, वो ताते इन्फाक है, खर्च करने की ताक। बहुत लोगों के कुछ मामूलात नमाज रोजा जिक्र तिलावत वगैरह में मुकर्रर है, मगर ताते इन्फाक का कोई मामूल किसी ने मुकर्रर नहीं किया। खर्च करने की एक आदत डालना, कभी कोई मौका हुआ कुछ कर दिया, वो अलग चीज होती है। इसी तरह इन्फाक की एक खास फर्द को के अमर बिलमारूफ है, जिसका एक खास माना कि इन्फाक के फर्द होना अनकरीब मजकूर होता है, लोगों ने बिल्कुल छोड़ दिया है। खर्च करने का एक शोबा जो है ना, अमर बिलमारूफ भी है, लोगों को बोलना, उसके मुतालिक भी किसी ने कुछ मामूल मुकर्रर नहीं किया, बल्कि लोगों ने इसके मुतालिक ये सबक याद कर लिया है कि ईसा बदी खुद व मूसा बदी खुद। हालांकि ये मसल खुद ही गलत है, क्योंकि सैयद मूसा व ईसा अलैहिस्सलाम के दीन का अलग होना और इन दोनों साहिबों का बाम मुतफर्रिक दीन होना लाजिम आता है। हालांकि आयत कुरानिया से दोनों का दीन एक होना और दोनों में फर्क न होना मंसूस है। अमर बिल मारूफ में सख्ती मुनासिब नहीं, एक उनवान है, इसके तहत कुछ मजामीन चल रहे हैं। अवाम की दस्त अंदाजी से फसाद होगा, शरीयत का मकसूद अमर बिल मारूफ नहीं मुनकर से इसलाह है, न कि फसाद। लिहाजा हाथ से अमर बिल मारूफ करने का हुक्म आम नहीं, बल्कि अहले हुकूमत के साथ खास है। मन राम इनको मुनकर रुबिया दी है ना, जो आदमी किसी गलत बात को देख रहा हो तो उसको हाथ से रोक दे, तो कहते हैं ये आवाम का काम नहीं, क्योंकि इसमें फसाद होगा। लेकिन हुकूमत के दर्जे हैं, हुकूमत के दर्जे हैं, बाप को बेटे पर, शोहर को बीवी पर, उस्ताद को शागिर्द पर, फिल जुमला हुकूमत होती है, यानी एक किस्म की हुकूमत होती है। लिहाजा उनको अपने मातहतों के साथ हाथ से भी अमर बिल मारूफ का हुक्म है, लेकिन गैरों के साथ ऐसा ना चाहिए। वहाँ सिर्फ जुबान से काम लें, और वो भी नरमी से। और फिर अमर बिल मारूफ बुजुर्गों को भी किया जाता है, बड़ों को भी किया जाता है, बड़ा कोई गलती कर रहा हो तो उसको भी तो बोलेंगे ना, मगर वहाँ नरमी के साथ अदब की भी जरूरत होती है। अगर अपने से बड़े को कुछ कहना पड़ जाए, जैसे औलाद को माँ बाप से कुछ कहना पड़ जाए, शागिर्द को उस्ताद से कुछ कहना पड़ जाए, मुरीद को शेख से कुछ कहना पड़ जाए, तो वहाँ अदब की जरूरत होती है। हज़रत मौलाना मोहम्मद कासिम साहब रहमतुल्लाह अलैह का वाकया है कि एक बार हाजी साहब कद्दसल्लाहु सिर्रहु ने एक मजमून लिखकर नकल के वास्ते मौलाना को दिया, ये नकल करो। इसमें एक जगह इमला की गलती थी, इमला मैंने तहरीर की, राइटिंग की, वो गलती इत्तेफाकन हो गई थी, मगर मौलाना का अदब देखिए कि उसमें खुद इसलाह नहीं दी, बल्कि उस लफ्ज की जगह छोड़ दी नकल करते हुए, वो जगह वो लफ्ज हटा के अपना लफ्ज लिखने के बजाय उसी जगह सुबह छोड़ दी। नकल करना था ना उसको, दूसरी कॉपी पे नकल करना था, फेस उस जमाने में ये तो था नहीं प्रिंटर, बल्कि उस लफ्ज की जगह छोड़ दी। बाद में हाजी साहब से आकर अर्ज किया कि इस मजमून में एक लफ्ज समझ में नहीं आया, उसको दोबारा बताया जाए। हाजी साहब ने जो इसको देखा तो कलम लेकर फौरन काट दिया और सही लिख दिया, और फरमाया कि यहाँ मुझसे इमला में गलती हो गई। उसके बाद हाजी साहब बार बार इस वाक्य को बयान फरमाते थे और मौलाना की बहुत तारीफ फरमाते थे कि सुभान अल्लाह, मौलाना में अदब का बहुत ही बड़ा हिस्सा है कि बावजूद बड़े आलिम होने के खुद गलती को दुरुस्त नहीं किया, बल्कि अव्वल दिखलाया, जब मैंने ही दुरुस्त कर दिया तो बाद में सही नकल किया उसको। कैसे लोग थे, उनकी कहां तक पहुंचती। देखिए मौलाना ने इस मौके पर ना तो गुलूफ इल्तिकाद से काम लिया कि पीर की गलती को भी गलती न समझते, پیر بولا تو لہٰذا جو غلط بولا وہ بھی لگ دو. نہ تو حلوف الاعتقاد سے کام لیا کہ پیر کی غلطی کو بھی غلطی نہیں سمجھا, اور نہ بے ادبی کی کہ خود اصلاح دے کر پیر سے کہہ دیتے کہ یہاں آپ نے غلطی کی تھی, میں نے صحیح کر دیا ہے, بلکہ لطیف طریقے سے شیخ کو مطلع کر دیا. جب انہوں نے خود غلطی کی اصلاح کر دی, اس کے بعد صحیح الفاظ اسی کو صحیح الفاظ لکھے. اسی کو کہتے ہیں برکف جامع شریعت, برکف سندان عشق, ہر حوسنا کے ندانت, جام و سندا باختن. ایک ہاتھ میں شریعت کا جام ہو اور ایک ہاتھ میں محبت کا جام ہو, عشق کا جام ہو. ہر آدمی کے بس کی چیز نہیں ہوتی ہے کہ ہتھوڑے کو اور کانچ کو, گلاس کو, دونوں کو ٹکرانا اور پھر دونوں نہ ٹوٹنا, یہ ہر ایک کے بس کی چیز نہیں ہے. عشق کو تو ہتھوڑے سے تعبیر کر رہے ہیں, عشق تو گویا ہتھوڑا ہے, اور شریعت کو جو ہے نا جام سے تعبیر کر رہے ہیں, کانچ کے گلاس سے. تب ادھر محبت کا ہتھوڑا بھی ہو اور ادھر شریعت کا جام بھی ہو, اور دونوں کو پھر آپ ٹکرائیں بھی, یعنی دونوں کو ملائیں بھی, پھر وہ بھی نہ پھوٹے اور کام بھی ہو جائے. تو ہر ایک کے بس کی بات نہیں ہے, ادھر کرنے کو گیا تو ادھر ہو جاتا, ادھر کرنے کو گیا تو ادھر ہو جاتا. ہر حوث ناکے ندانت, جام وسندہ باختن. جاہل تو اس موقع پر پریشان ہو کر کیوں کہہ دے گا, درمیان قار دریا تختہ بندم کر دئی, بازمی گوئی کے دامن تر مکن ہوشیار باش. سمندر میں بٹھا دیا تختہ بند کر کے, اور اس کے بعد کہا کہ دامن پہ پانی نہ لگے خبردار, آپ نے تو مجھے ایسا پھنسا دیا ہے. کہ ادھر تو پیر کی ادب کا حکم ہے اور ادھر امر بالمعروف کا حکم ہے, دونوں کو چونکر جمع کریں. حضرت مولانا قاسم صاحب رحمۃ اللہ علیہ نے دونوں کو جمع کر کے دکھلا دیا. غرض ہم لوگوں نے طاعات میں بھی انتخاب کر کے انہی کو اختیار کیا ہے جن میں مشقت اور مجاہدہ تو کچھ نہ ہو اور شہرت زیادہ ہو جائے, اور جن طاعتوں میں شہرت نہیں ان کو بالکل اختیار نہیں کر دے, یا ان میں بھی آسان کام کو لیتے ہیں جس سے نفس پر گرانی اور مشقت نہ ہو اور اس کی لذت اور شہوت فوت نہ ہو. چنانچہ انفاق نے یہی عمل کیا ہے جس کا اس آیت میں امر ہے, خواہ انفاق مالی ہو یا انفاق علمی ہو. انفاق علمی کی ایک فرد امر بالمعروف ہے, آپ علم خرچ کر رہے نا, اس کو بھی ہم نے اس واسطے سے چھوڑ رکھا ہے کہ اس میں نفس پر مجاہدہ ہے. حالانکہ میں کہہ چکا ہوں کہ ہمارے امراض کی جڑ شہوت ہے, اور وہ بغیر اصلاح کے, وہ بغیر مجاہدے کے اصلاح پذیر نہیں ہو سکتی. اس لیے ہم کو انفاق کا بھی اہتمام کرنا چاہیے, جس میں ایک تو انفاق مالی ہے, اس سے شہوت مال اور حب دنیا کا ازالہ ہوتا ہے. مگر اس انفاق کے بھی درجے ہیں. ایک درجہ تو یہ ہے کہ لاکھ روپے والا پانچ روپے دے دے, ایسے انفاق کو تو سلام, یہ کوئی خرچ ہے ہی. اس کی تو وہی مثال ہے جیسے ایک عاشق اپنے محبوب کے پیچھے کوٹھے پر سے کود پڑا تھا, گرنے کے بعد اٹھانا گیا, زخمی ہو کر بے ہوش پڑا رہا. لوگ جمع ہو گئے, شیخ سعدی بھی وہاں سے گزرے, پوچھا یہ کیوں پڑا ہے؟ لوگوں نے کہا کہ یہ اپنے محبوب کو جاتا ہوا دیکھ کر کوٹھے پر سے کود پڑا تھا. وہاں نزدیک ہی ایک زینہ بھی تھا, شیخ سعدی کو ظرافت سوجی اور زینے کی ایک سیڑھی چڑھ کر دھم سے کود پڑے اور فرمایا کہ ہم بھی عاشق ہیں. مگر عشق سادی تا بزانو, یعنی پیر تک ہی ہوتا ہے, سادی کا عشق زانو تک ہی ہے. ہمارا عشق تو اتنا ہی ہے کہ ایک سیڑھی سے کود جائیں. تو جیسے شیخ سادی نے کودنے کا نام کیا تھا, اسی طرح یہ حضرت بھی لاکھ روپے میں سے پانچ دے کر انفاق کا نام کرتے ہیں. تو یہ انفاق معتبر نہیں, کیونکہ اس میں کوئی مجاہدہ نہیں ہوتا. کسی آدمی کی آمدنی بہت ہے, اللہ پاک نے اس کو دیا ہے, جو وہ جانتا ہے کہ اس کو اللہ نے کتنا دیا ہے, اب اس میں سے تھوڑے پیسے دے دیا, عام لوگوں کے چندے سے زیادہ, اس کا زیادہ چندہ ہے, تو لوگوں کو تو کہہ رہا ہے کہ ہاں میں نے زیادہ دیا ہے, لیکن ان کو معلوم ہے نا کہ اس نے کتنا دیا ہے, کیا دیا ہے. تو یہ انفاق معتبر نہیں, یعنی اس میں کوئی مجاہدہ نہیں, یعنی یہ اس آیت کی فضیلت میں نہیں آتا. بول رہے ہیں وہ انفاق بھی انفاقی ہے, وہ بھی ثواب کا ہی کام ہے, لیکن لن تنالوا البر والی جو آیت ہے کہ خیر کے کمال کو, ایمان کے کمال کو پہنچنا, اس سے بحث ہے. اس وقت جو موضوع اس کا وہ ہے, معیار یہ ہوتا ہے کہ اتنا خرچ کرے جس سے دل دکھے, کیونکہ بدوں اس کے بخل زائل نہیں ہوتا. اگر کوئی کہے کہ میرا دل تو ایسا ذہین ہے کہ لاکھ میں سے پانچ دینے سے بھی دکھتا ہے, تو اس سے کہا جائے گا کہ یہ دکھنا ہی معتبر نہیں, تمہاری رائے غلط ہے. تم ایک کمیٹی مقرر کرو اور احباب سے مشورہ کرو کہ مجھے کتنا خرچ کرنا چاہیے. غرض انفاق معتبر وہ ہے جس سے دل پر معتد بھی ہی اثر ہو, خاص اثر ہو اور کچھ دکھن محسوس ہو, پھر رفتہ رفتہ خرچ کی عادت ہو جائے گی, جیسے سخیوں کو عادت ہوتی ہے, اور بخل جاتا رہے گا. اور پھر کبھی ایسا وقت بھی آ جاتا ہے کہ سخی کو بھی ہاتھ سے روکنا پڑتا ہے, بس کر بھائی, کیونکہ بعض مواقع پر شریعت اور عقل اس کو حکم دیتے ہیں کہ اب ہاتھ روکو. خیر یہ تو بعد کا درجہ ہے, ابھی تو ہم کو انفاق کی عادت ڈالنا چاہیے. مگر افسوس ہے کہ ہم نے اطاعت میں سے بھی ان کا انتخاب کیا ہے جن میں کچھ خرچ نہ ہو. جیسے ایک کھانے والے نے آیات میں سے انتخاب کیا تھا, اس سے کسی نے پوچھا کہ تم کو قرآن میں کون سی آیت زیادہ پسند ہے؟ تو کہا ایک آیت احکام میں سے ہے اور ایک آیت دعاؤں میں سے ہے. ये दो मुझे बहुत पसंद है, आकाम में से कुलू अशरबू खाओ पियो, और दुआओं में से रब्बना अंजिल आलेना माइदतम मिनस समा, या अल्लाह आसमान से दस्तखान उतार दे। और जैसे गुलिस्तान में हिकायत है कि एक बकील का लड़का बीमार हुआ तो लोगों ने कहा कुरान का खत्म होना चाहिए या एक बकरा जुबा करना चाहिए, बकील ने कहा कि खत्म कुरान बेहतर है, बस एक कुरान खत्म कर दिया। किसी हकीम ने यह बात सुनी तो कहा उसको खत्म इसलिए आसान था कि कुरान तो जुबान पर है और माल जान से पायस्ता है। याद रखो इस तरह से इस्लाह कामिल नहीं होती, न शहवत और हिर्ज़ ज़ाहिल होती है। नमाज कितने बजे शंगिया? यासीन शरीफ का खत्म भी पढ़ाना कराना जाए। मैंने निजामुद्दीन में ये बात देखी है और दूसरी जगहों पर भी देखी है, मैं निजामुद्दीन का तो हमेशा का मामूल है, और अल्लाह करे कि कोई इस तरह की चीज अपने पास भी काबू में आ जाए, तो वहाँ मगरिब की नमाज के बाद रोजाना सूरह यासीन पढ़ा जाता है और दुआ का एहतमाम होता है, क्योंकि दुआओं के लिए वहाँ चिट्ठियाँ आती रहती हैं और वैसे भी दीन के काम में दुआओं के एहतमाम की बड़ी अहमियत होती है। यही वजह है कि अल्लाह पाक उनकी दुआओं की बरकत से पूरी दुनिया के अंदर काम बहुत बरकत के साथ चला रहे, और पूरी दुनिया भर में हर किस्म के शुरू और फितन, आपस के झगड़े, फसाद, दंगा, मक्कारियां, दुश्मनों की मक्कारियां, दसीसकारियां, पॉलिटिक्स और गड़बड़ करने के जो तरीके अख्तियार किए जाते हैं, वो सब होने के बावजूद अल्लाह पाक हिफाजत से चला रहा है। ऐसे इदारों में भी इसका एहतमाम होना चाहिए, इस वास्ते कि एक तो शैतान रुकावट है बहुत बड़ा, दूसरे के काम करने वालों के अंदर खुद भी शैतानियत बहुत होती है, गुनाह का गलबा है, नफ्स शैतान से हारे हुए हैं, मुख्तलिफ किस्म की बातें पेश आ जाती हैं, कोई शरारत हो जाती है, कोई नफ्स बहका देता है, कोई वाकया हो जाता है, और दुश्मन जो है ना वो हर तरफ से निगाह लगाए हुए है कि कभी किसी तरफ से कोई मौका मिले तो जो है बदनाम करने में और जो दूसरे कामों के करने में लगे हुए लोग, और काम जो है ना वो बाद वक्त इज्तिमाही काम दुश्वार बहुत हो जाते हैं, पैसों की कमी हो जाती है, बाद मरतबा पैसे रहते हैं लेकिन इंतजाम आसान नहीं होता है, आपस में लड़ ले रहे हैं तो इंतजाम क्या होगा, बहुत से तो किसी को कोई बदखा होता है, कोई लड़ने पे आ जाता है, किसी के बच्चे पढ़ रहे हैं वो किसी बात पे आ गया लड़ने पे कि मेरे बच्चे पे हाथ उठा दिया, सब लोग ये चाहते हैं कि पढ़ाना और जल्दी पढ़ाना और कभी उस पर हाथ सख्ती नहीं करना और हम जैसा बोलते हैं वैसा करना, और जब भी गलती होगी तो उस्ताद की होगी, तुम्हारी होगी, हमारे बच्चे की नहीं हो सकती, मेंटालिटी ऐसी है। कुछ हिफ्ज के बारे में तो मेरा जहन ये कहता है कि इसकी एक बाजाबता पॉलिसी बना के लोगों को बावर कराया जाए कि इसमें तो सख्ती करनी पड़ती है। हिफ्ज जो है ना ये सिर्फ तालीम नहीं है, ये एक्सरसाइज है। मैं अभी कानून नहीं बना रहा हूँ ये, और आपसे वो नहीं कर रहा हूँ कि मैं इसको आप अलाउ करें, ना मैं असातिज़ा को इसकी इजाजत देता हूँ, लेकिन उसूली बात बता रहा हूँ, ये है बात। ये कराटे की क्लास है, अब कराटे मास्टर को बोले तो हाथ नहीं लगाना, हाथ से बोले ये डोंट टच, और पूरे कराटे आ जाना, ये क्या बात हुई सर? रेसलिंग सिखाना है, दो पहलवानों को आपने दंगल में उतार दिया है, डोंट टच, तू इधर से इशारा करते उन्हें गिर जाना, उन्हें इधर से इशारा करते तू गिर जाना। वो रेस्लिंग होती ना जो शो की जो होती है, उसमें एक साहब बता रहे थे कि मैं एक दिन करीब से जाके देखा तो एंगल ऐसा रखते हैं कैमरे का कि ऐसा लगता है इधर से उसने घुसा मारा और उसके मारने से उन्हें गिरा, कह रहे दरमियान में एक हाथ से ज्यादा का फसल होता है इसके मारने में उसके गिरने में, इसने यहाँ से यूं किया वो उधर से गिर गया और हालांकि बीच में एक हाथ बाकी है। शो फुटा पैसा होता है बाद वक्त। ये जो है एक मशक होती है, क्योंकि बच्चे को कंसंट्रेशन लाना है कि वो उसके दिमाग में बैठे, कोई बात इंफॉर्मेशन की नहीं है कि आप उसकी आप उसको इन्फॉर्म एक बात कर रहे हैं, उसकी नॉलेज में एक बात ला रहे हैं, ऐसी नहीं होती ये बात, वो तो जानता भी नहीं कि उसमें क्या है, तो उसके अंदर बैठने के वास्ते जो दिमाग की एक्सरसाइज करनी होती है उसके दो ही सबब हो सकते हैं जिससे वो जा सकती थी, या तो जाती शौक हो उसको, आमतौर पर ये बड़े बच्चे करते हैं, स्कूल में पढ़ते हैं, हाई स्कूल में पढ़ते हैं, कॉलेज में पढ़ते हैं, उनको शौक हुआ कि मैं हाफिज बन जाऊं, तो वो बच्चा बहुत आसानी से बगैर किसी सख्ती के वो चूंकि उसका अपना शौक है वो ले लेता है, और जब हम छोटे बच्चों को शरीक करते हैं उनके पास वो तो है ही नहीं, वो तो जबरदस्ती बैठाए हुए हैं, तो अब उनको कंसंट्रेशन लाने के लिए क्या चाहिए, खौफ चाहिए होता है, उसकी वजह से उनको टच भी करना पड़ता है, गप्पा मारना पड़ता है, ठीक है, हमने तो बहुत मार खाए, हालांकि हम जो हिफ्ज में मार खाए वो आलिम में भी खाना चाहिए ना, पूरे आलिम के कोर्स में कभी मार नहीं खाया, क्योंकि वहाँ वहाँ पे नहीं है वो एक्सरसाइज, वो दूसरी चीज है, वो इसमें है वो। खैर किसी दिन इंशाल्लाह अल्लाह ने चाहा तो लोगों में ये शोर जिंदा हो जाएगा, तो लोग मानने भी लगेंगे इस बात को, उनको महसूस नहीं होगा इंशाल्लाह। लेकिन मैं एक बात बता रहा हूँ कि हमारे जहती मसाइल होते हैं, पेरेंट्स के मसले, स्टूडेंट्स के मसले, असातिज़ा के मसले, दुश्मनों के मसले, हासिदों के मसले, बदनीयती करने वालों के मसले, सरकारों के मसले, गैर सरकारी मसले, दीन का काम नहीं होने देने वाले मसले, दीन के काम में फर्क रखने वाले लोगों के मसले, कि स्कूल ऑफ थॉट अलग अलग है, वो उनका उनका दीन का काम नहीं होना, हम जो दीन समझ रहे हैं वो होना, पहले से वो दीन बदतमीजी पर ही मुश्तमिल क्यों ना हो, पूरा तूफान बदतमीजी क्यों नहीं, वो दीन ही नहीं होता देखा जाए, मगर उनके पास वो दीन है, उनका वो मजहब है। उसके वास्ते जो है जरूरत पड़ती है कि इदारों के अंदर भी इसका एहतमाम होना चाहिए, इज्तिमाई तौर पर कुरान पाक सूरह यासीन पढ़ के दुआ किया, दुआ का एहतमाम किया जाए। इसलिए ये बात आई थी तजवीज में कि अगर पाबंदी से नहीं हो सका तो कभी कभी जब हमारा इज्तिमा होता है, जब हमारी मजलिस होती है, उस मौके पर कोई खास मौका पेश आ रहा है, जैसे अब जैसे यहाँ तबलीग का इज्तिमा आ रहा है तो ज़ाहिर है कि मस्जिद में दुआओं का एहतमाम होता है, ऐसे अपने पास में भी कभी फंड रेजिंग होती रहती है, कभी जलसे होते रहते हैं, तो उस मौके पर उसका एहतमाम करना चाहिए। और इसके अलावा भी जरूरत बड़ी महसूस होती है कि दुआ का एहतमाम कसरत से हो। अल्लाह ताला ही है सब कुछ करने वाले, उन्हीं के हाथ में सब कुछ है, वही आसान करने वाले होते हैं, वही रुकावटों को दूर करने वाले हैं, वही मवानियात को खत्म करने वाले हैं। तो इसलिए इंशाल्लाह ताला अपन दुआ करने से पहले भी सूरह यासीन पढ़ के दुआ कर लेंगे। 9:30 बजे है भले नहीं नमाज। सुलूक में जो है तो जिक्र के एहतमाम की बड़ी जरूरत होती है। सुलूक में जो है कसरत से जिक्र करना पड़ता है, और कसरत से मुराद यहाँ पर आम कसरत नहीं होती। जैसे दुरूद शरीफ कोई आदमी 300 मरतबा पढ़ देता है तो वो कसरत से दुरूद पढ़ने वालों की फजीलत हासिल कर लेता है। कुरान शरीफ की 100 आयतें एक दिन में तिलावत करने वाला आदमी वो ज्यादा तिलावत करने वालों में, पाबंदी से तिलावत करने वालों में शामिल हो जाता है, कानतीन में आ जाता है, जैसा कि हदीसों में। जिक्र के अंदर ये खसूसियत होती है कि जिक्र एक एक्सरसाइज है, ख्याल की एक्सरसाइज है, लताइफ का एक्सरसाइज है, दिल का, कि उसमें उसके असरात को, अनवारात को बिठाना होता है, अनवारात जज्ब करने की सलाहियत दिल में लाना होता है। और दूसरे ये कि जिक्र याद करना अलग है, याद रहना अलग है। तो जिक्र इतना करना कि याद रहने लगे, वो मकसूद है उसका, और उसको हजारों में करना पड़ता है, बाद में तो हजारों में करना पड़ता है। तो इसलिए सालिक को ये चाहिए कि वो जिक्र का एहतमाम कसरत से करे। एक जिक्र वो होता है जो आमतौर पर मशायखीन बता देते हैं कि भाई तुम फजर के बाद या फजर से पहले किसी एक वक्त में मुकर्रर करके 12 तस्बीह पढ़ लिया करो, मुख्तलिफ तरीके होते हैं। लेकिन एहतमाम जिसको, जिस आदमी को धुन होता है जिक्र का, उस आदमी के जहन में सिर्फ इतनी ही बात नहीं होती कि मैं ये करके फारिग हो जाऊँ, जिक्र हो रहा है, हाँ हो रहा, पाबंदी 12 तस्बीह पढ़ रहा हूँ, इसके अलावा भी करना पड़ता है। इसी वजह से सूफिया ने इसकी अलग अलग मशकें की हैं और कराई हैं और करते रहते हैं। आमतौर पर सिलसिले चिश्तिया और कादिया के जो बुजुर्ग होते हैं वो 12 तस्बीह से शुरू करते हैं, और जिक्र इनके पास जहरी होता है। ला इलाहा इल्लल्लाह का जो जिक्र है 200 मरतबा, इल्लल्लाह का जिक्र 400 मरतबा, अल्लाहु अल्लाह का 600 मरतबा, अल्लाह का 100 मरतबा, और सिलसिले कादरिया में अल्लाह के 100 मरतबा के बाद या हय्यु या कय्यूम भी 100 मरतबा होता है। और सिलसिले कादरिया में जिक्र के हो जाने के बाद, और चिश्तिया में भी जिक्र के होने के बाद में एक मरतबा अपने मशायख के नाम पर फातिहा देना भी होता है। इंडिविजुअल काम है ना, ये इंफरादी काम होता है कि जिक्र के खत्म पर फातिहा देके उनकी रूहों को बख्श दिया जाए कि जिनके जिनके वास्ते से सिलसिला हम तक पहुंचा है। अजवाल साहब रहमतुल्लाह अलैह भी फरमाया करते थे, ये बात नहीं है कि हम लोग फातिहा देने वाले लोग नहीं होते, हम लोग फातिहा देते हैं लेकिन सही किस्म का देते हैं, सही तरह का, और देना चाहिए। अब जो इस दुनिया से गुजर गए उनकी खिदमत करने की यही सूरत है कि आप उनको पढ़ के सवाब बख्श दिया करें, उनके नाम पर सदका कर दिया करें। और इन्हीं सिलसिले कादरिया और चिश्तिया के अलावा इनके पास भी और सिलसिले नक्शबंदिया वगैरह के अंदर जो है वो जिक्र सिर्री और खफी होता है, आवाज नहीं होती। फिर आवाज न हो जुबान से हो, ये जिक्र सिर्री कहलाता है, और आवाज न हो और जुबान से भी न हो तो ये जिक्र खफी और जिक्र कल्बी कहलाता है। तो वो जो 12 तस्बीह हैं, उन 12 तस्बीहों में से हमारे साथियों में से बहुत कम साथी पूरी 12 तस्बीह पढ़ते हैं, और पाबंदी तो बहुत ही कम होती है। 2-3 हफ्ते अगर किसी ने 4 हफ्ते कर लिया तो बाद आप तो इत्तला देता है कि 4 हफ्ते से पाबंदी से हो रहा है। हम कह रहे हैं मैं जिम को गया था, 4 हफ्ते गया था, तो इससे क्या मसल बन जाएंगे, आपके डोले बन जाएंगे, ये भी एक्सरसाइज है, मगर ये है कि फिर भी कुछ लोग पूरा नहीं करते, खाली ला इलाहा इल्लल्लाह पढ़ लेते हैं, कुछ लोग खाली लल्ला पढ़ लेते हैं, मगर ये है कि वो बहुत ही छोटा हिस्सा है जिक्र की मश्क का। शुरू में सारी को तो कोई शुमार में नहीं है उतना करना, उसने कर लिया तो कोई बड़ा काम किया ही नहीं। दूसरा तरीका जिक्र कल्बी का होता है, वो बहुत आसान भी होता है, वो किसी को दिखता भी नहीं, वो बरकत भी बहुत है उसमें, अनवारात भी बहुत है उसमें, यानी ज्यादा हो जाता है थोड़ी देर में। फिर आपने किताबों में भी सुना है, बयानात में भी सुना हुआ है कि ये जिक्र जो होता है एक जरबी भी होता है, कई जरबी भी होता है, फिर ये जिक्र जो होता है वो पूरे कलमे का भी होता है, आधे कलमे का भी होता है, इसमें जात का भी होता है, यानी ला इलाहा इल्लल्लाह पूरा हो, या इल्लल्लाह हो, या अल्लाह अल्लाह हो, या अल्लाह हो, ऐसा भी होता है। और ये जो है हफ्से दम के साथ में भी होता है, सांस को रोक कर, और ये पास अनफास के तारीख में भी होता है कि सांस के दरमियान में जिक्र करना, सांस चलते हुए जिक्र करना, जाते हुए सांस आते हुए जिक्र करना। और जिस आदमी को पास अनफास की आदत हो जाए ना, उस आदमी का खवातिर पर कब्जा हो जाता है, खातिर जहाँ से बात बिगड़ती है, सबसे पहली चीज बुराई की तरफ चलने वाली होती है वो दिल पर आने वाला कलाम होता है, दिल में आने वाली बात, उसी को वसवसा कहते हैं। दिल में जब बात आती है, खतरा आता है, तो फिर उधर तवज्जो होती है, फिर उसमें इन्वॉल्वमेंट होता है, फिर रगबत होती है, फिर इरादा होता है, फिर चल पड़ने लगती है गाड़ी आगे, और इतनी तेज रफ्तारी से चलती है कि सीधा जहन्नम में जाके बाद वक्त गिरती है। तो वो खतरा वहां से शुरू होता है, उसको खतरा कहते हैं, और क्योंकि वो डेंजर चीज है इसलिए डेंजर को खतरा बोलते हैं। तो सांस में जिक्र को, जिक्र का ध्यान बनाने से खतरे पर कब्जा होता है, इसलिए कि खतरा जो है ना वो जिक्र बन जाता है, फिर वही आने लगता है। फिर अल्लाहुम्म जाल वसाविसा कल्बी खशियतका व जिक्रक, एक हदीस में अल्फाज ये भी है कि मेरे दिल पे आने वाले वसाविस आपका जिक्र ही हो जाए, वही आ जाए, वो होता है। दोस्तों एक बहुत ही सिंपल और आसान तरीका मैं आपसे बताता हूँ आज, और आप उसकी आज थोड़ी सी मशहूरी करेंगे, और आज और उस और मौके मौके से इन 12 तस्बीहात के अलावा भी दूसरे वक्त में ये कर लिया करेंगे। उसका सबसे बेहतरीन तरीका, बहुत आसान सा तरीका यह होता है कि दिल की तरफ तवज्जो करके, जुबान को बंद करके, बल्कि बाद मरतबा तो जुबान को तारक को लगा देने को बोलते हैं, क्योंकि उन्हें हरकत की आदी हो जाती है ना, आहिस्ता आहिस्ता बोलने लगती है, उसमें जो है ना फिर जिक्र कल्बी सही नहीं होता, वो जिक्र लिसानी होता है। फिर तो जुबान को हलने नहीं देना, उसको रोक देना, रोक के दिल की तरफ मुतवज्जो होके जब सांस को हम लें तो उसमें 4 मरतबा अल्लाह 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 बोले, और जब सांस छोड़ें तो 4 मरतबा अल्लाह 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 बोले, एक सांस में 8 मरतबा, एक सांस में सांस को लेते हुए 4 मरतबा अल्लाह 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 बोलना, दिल से बोलना और दिल की तरफ ध्यान रखना, यूं समझना कि दिल बोल रहा है, दिल में अब बोलना, आप दिल में बोले और दिल से कहें कि तू बोल, तो वो बोलता है फिर वो, और आपको फील होता है कि हाँ वो बोल रहा है। जितना ज्यादा यकसुई से आप करते हैं तो थोड़ा शुरू शुरू में वसवसे आते हैं, फिर बाद में तो मुआफ़त हो जाती है, पता चलता है कि वो बोल रहा है। तो सांस को छोड़ते हुए 4 मरतबा, सांस को लेते हुए 4 मरतबा, और 1 मरतबा सांस छोड़ने लेने के बाद 1 मरतबा ये दाना हटाना, एकदम 8 मरतबा नहीं जाना यहां तक, समझ आ रहा ना, वरना तो आप बहुत लंबी तस्बीह हो जाती है आपकी। इसमें आपको ज्यादा आसानी है कि सांस छोड़ के सांस 4 मरतबा बोले, सांस लेके 4 मरतबा बोले, और एक दाना आपने हटाया, तो जैसे ही आपकी एक तस्बीह हो गई तो आपके कितने हो गए, 800 हो जाते हैं, और 2 तस्बीह अगर आपने कर ली तो ये कितने हो जाएंगे, 1600 हो गए, और 3 तस्बीह 2400 हो गए, 2500 जो है ना आपके, आपको पता है कितनी देर में होते हैं, बहुत जल्दी होते हैं, 12 मिनट में होते हैं। तो 10 से 12 मिनट अगर आपने इस तरह से तस्बीह जिक्र कर लिया तो बहुत आसानी से 2500 मरतबा जिक्र जो है ना वो हो जाता है, और कुछ भी नहीं करना, खाली बैठे हुए आपको करना है, समझ में आ गया, निकालो तस्बीह, 2 तस्बीह पढ़ते हैं हम 8 मिनट की, 8 से लेकर 2 मिनट, क्योंकि नया नया आदमी होता है तो देर भी होती है। उसके बाद सूरह यासीन पढ़ते हैं, फिर दुआ करते हैं। اللهم صل على سيدنا, जो हमारे बहने हैं उनसे भी दरखास्त है, और जो सुन रही हैं ऑनलाइन उनसे भी दरखास्त है कि वो ऐसे ही करें, तस्बीह लेके सांस को छोड़ते हुए 4 मरतबा दिल से अल्लाह 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 बोलना, सांस लेते हुए 4 मरतबा अल्लाह 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 बोलना, थोड़ी सी सांस लंबी हो जाती है मगर वो इत्मीनान से सांस लेने की सूरत में इतना टाइम लग जाता है असल में। तो कोशिश ये की जाती है कि सांस के ताबे जिक्र हो, जिक्र के ताबे सांस ना हो, क्योंकि जब जिक्र के ताबे सांस होती है तो उससे बर्डन आता है दिल पर और खुश्की भी पैदा होती है। सांस के ताबे जिक्र हो तो उससे खुश्की नहीं पैदा होती, उसमें थोड़ी मशक आदमी को करनी पड़ती है, क्योंकि दरमियान में बाद माता सांस छोटी भी हो जाती है। आप सांस को धीरी छोड़ दें, सांस जैसी आ रही वैसी जाए और फिर उसके अंदर जिक्र को दाखिल करें, ये करना है असल में अपने को बाद में। लेकिन अभी आप ऐसा करें, अगर से आपको थोड़ा सा तकल्लुफ इस वक्त करना पड़ेगा कि इतनी लंबी सांस लेनी पड़ेगी जिसमें चार मरतबा अल्लाह बोले, इतनी लंबी छोड़नी पड़ेगी जिसमें चार मरतबा बोले, वो तभी है असल में वो। यानी अगर आप स्मूथली छोड़ दें सांस को वो इतना ही टाइम लेगी वो, लेकिन चूंकि आपका ध्यान जिक्र की तरफ है तो वो कभी आगे पीछे भी हो जाएगी। जब आगे पीछे हो जाए तो आठ मरतबा के बाद ही दाना हटाना, दो मरतबा के बाद नहीं हटा लेना, निकाल लिए तो उसमें जरूर शरीफ पढ़ो तीन मरतबा। जिनके पास तस्वीर नहीं है वो उंगलियों के ऊपर करें, जोर से पढ़ता कि हम सुन लेते तो सीमा और किरा दोनों हो जाते ना। आजा यहाँ आजा, सूरह यासीन पढ़ी जाएगी फिर दुआ होगी। आजा
आजाएगी यहाँ से। أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ياسين والقرآن الحكيم، إنك لمن المرسلين على صراط مستقيم، تنزيل العزيز الرحيم، لتنذر قوما ما أنذر آباؤهم فهم غافلون، لقد حق القول على أكثرهم فهم لا يؤمنون، إنا جعلنا في أعناقهم أغلالا فهي إلى الأذقان فهم مقمحون، وجعلنا من بين أيديهم سدا ومن خلفهم سدا فأغشيناهم فهم لا يبصرون، وسواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون، إنما تنذر من اتبع الذكر وخشي الرحمن بالغيب، فبشره بمغفرة وأجر كريم. إنا نحن نحيي الموتى ونكتب ما قدموا وآثارهم، وكل شيء أحصيناه في إمام مبين. واضرب لهم مثلا أصحاب القرية إذ جاءها المرسلون، إذ أرسلنا إليهم اثنين فكذبوهما فعززنا بثالث فقالوا إنا إليكم مرسلون، قالوا ما أنتم إلا بشر مثلنا وما أنزل الرحمن من شيء إن أنتم إلا تكذبون، قالوا ربنا يعلم إنا إليكم لمرسلون وما علينا إلا البلاغ المبين، قالوا إنا تطيرنا بكم لئن لم تنتهوا لنرجمنكم وليمسنكم منا عذاب أليم، قالوا طائركم معكم إن ذكرتم بل أنتم قوم مسرفون، وجاء من أقصى المدينة رجل يسعى قال يا قوم اتبعوا المرسلين، اتبعوا من لا يسألكم أجرا وهم مهتدون، وما لي لا أعبد الذي فطرني وإليه ترجعون، أأتخذ من دونه آلهة إن يردني الرحمن بضر لا تغني عني شفاعتهم شيئا ولا ينقذون، إني إذا لفي ضلال مبين، إني آمنت بربكم فاسمعون، قيل ادخل الجنة قال يا ليت قومي يعلمون، بما غفر لي ربي وجعلني من المكرمين، وما أنزلنا على قومه من بعده من جند من السماء وما كنا منزلين، إن كانت إلا صيحة واحدة فإذا هم خامدون، يا حسرة على العباد ما يأتيهم من رسول إلا كانوا به يستهزئون، ألم يروا كما أهلكنا قبلهم من القرون أنهم إليهم لا يرجعون، وإن كل لما جميع لدينا محضرون، وآية لهم الأرض الميتة أحييناها وأخرجنا منها حبا فمنه يأكلون، وجعلنا فيها جنات من نخيل وأعناب وفجرنا فيها من العيون ليأكلوا من ثمره وما عملته أيديهم أفلا يشكرون، سبحان الذي خلق الأزواج كلها مما تنبت الأرض ومن أنفسهم ومما لا يعلمون، وآية لهم الليل نسلخ منه النهار فإذا هم مظلمون، والشمس تجري لمستقر لها ذلك تقدير العزيز العليم، والقمر قدرناه منازل حتى عاد كالعرجون القديم، لا الشمس ينبغي لها أن تدرك القمر ولا الليل سابق النهار وكل في فلك يسبحون، وآية لهم أنا حملنا ذريتهم في الفلك المشحون وخلقنا لهم من مثله ما يركبون وإن نشأ نغرقهم فلا صريخ لهم ولا هم ينقذون إلا رحمة منا ومتاعا إلى حين وإذا قيل لهم اتقوا ما بين أيديكم وما خلفكم لعلكم ترحمون وما تأتيهم من آية من آيات ربهم إلا كانوا عنها معرضين وإذا قيل لهم أنفقوا مما رزقكم الله قال الذين كفروا للذين آمنوا أنطعم من لو يشاء الله أطعمه إن أنتم إلا في ضلال مبين ويقولون متى هذا الوعد إن كنتم صادقين ما ينظرون إلا صيحة واحدة تأخذهم وهم يخصمون فلا يستطيعون توصية ولا إلى أهلهم يرجعون ونفخ في الصور فإذا هم من الأجداث إلى ربهم ينسلون قالوا يا ويلنا من بعثنا من مرقدنا هذا ما وعد الرحمن وصدق المرسلون إن كانت إلا صيحة واحدة فإذا هم جميع لدينا محضرون فاليوم لا تظلم نفس شيئا ولا تجزون إلا ما كنتم تعملون إن أصحاب الجنة اليوم في شغل فاكهون هم وأزواجهم في ظلال على الأرائك متكئون لهم فيها فاكهة ولهم ما يدعون سلام قولا من رب رحيم وامتازوا اليوم أيها المجرمون ألم أعهد إليكم يا بني آدم أن لا تعبدوا الشيطان إنه لكم عدو مبين وأن اعبدوني هذا صراط مستقيم ولقد أضل منكم جبلا كثيرا أفلم تكونوا تعقلون هذه جهنم التي كنتم توعدون اصلوها اليوم بما كنتم تكفرون اليوم نختم على أفواههم وتكلمنا أيديهم وتشهد أرجلهم بما كانوا يكسبون ولو نشاء لطمسنا على أعينهم فاستبقوا الصراط فأنى يبصرون ولو نشاء لمسخناهم على مكانتهم فما استطاعوا مضيا ولا يرجعون ومن نعمره ننكسه في الخلق أفلا يعقلون وما علمناه الشعر وما ينبغي له إن هو إلا ذكر وقرآن مبين لينذر من كان حيا ويحق القول على الكافرين أولم يروا أنا خلقنا لهم مما عملت أيدينا أنعاما فهم لها مالكون وذللناها لهم فمنها ركوبهم ومنها يأكلون ولهم فيها منافع ومشارب أفلا يشكرون واتخذوا من دون الله آلهة لعلهم ينصرون لا يستطيعون نصرهم وهم لهم جند محضرون فلا يحزنك قولهم إنا نعلم ما يسرون وما يعلنون أولم ير الإنسان أنا خلقناه من نطفة فإذا هو خصيم مبين وضرب لنا مثلا ونسي خلقه قال من يحيي العظام وهي رميم قل يحييها الذي أنشأها أول مرة وهو بكل خلق عليم الذي جعل لكم من الشجر الأخضر نارا فإذا أنتم منه توقدون أوليس الذي خلق السماوات والأرض بقادر على أن يخلق مثلهم بلى وهو الخلاق العليم إنما أمره إذا أراد شيئا أن يقول له كن فيكون فسبحان الذي بيده ملكوت كل شيء وإليه ترجعون.
اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم اغفر لأمة سيدنا محمد صلى الله عليه وسلم اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم اللهم فرج الكرب عن أمة سيدنا محمد صلى الله عليه وسلم اللهم أصلح أحوال أمة سيدنا محمد صلى الله عليه وسلم وأنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بك يا حي يا قيوم برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين اللهم اغفر لنا ذنوبنا كلها جلها ودقها صغارها وكبارها سرها وعلانيتها ما علمنا منه وما لم نعلم اللهم حبب لنا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان ما واجعلنا من الراشدين. اللهم اجعل حبك أحب الأشياء إلينا، واجعل خشيتك أخوف الأشياء عندنا، واقطع عنا حاجات الدنيا بالشوق إلى لقائك. وإذا أقررت أعين أهل الدنيا من دنياهم فأقرر أعيننا من عبادتك. اللهم الطف بنا في تيسير كل عسير، فإن تيسير كل عسير عليك يسير. اللهم إنا نسألك من الخير كله عاجله وآجله ما علمنا منه وما لم نعلم، ونعوذ بك من الشر كله عاجله وآجله ما علمنا منه وما لم نعلم. اے اللہ اپنے فضل و کرم سے ہماری دعاؤں کو قبول فرمائیے. اے اللہ پوری امت کی مغفرت فرمائیے. اے اللہ ہم تمام کی مغفرت فرمائیے، ہمارے والدین کی مغفرت فرمائیے. اے اللہ پوری امت مسلمہ کا بھلا فرما دیجئے، پوری امت مسلمہ سے رنج و غم کو دور فرما دیجئے، پوری امت مسلمہ کے حالات کو صحیح فرما دیجئے، امت مسلمہ پر ہونے والے مظالم کے سلسلے کو روک دیجئے، امت مسلمہ کے آپس کے سرپٹول کو روک دیجئے، ایک دوسرے کے خون بہانے کو روک دیجئے، ایک دوسرے پر ظلم و زبردستی کو روک دیجئے، کرم کا رحم کا معاملہ فرمائیے. اے اللہ پوری امت مسلمہ کی جانوں کی حفاظت فرمائیے، مالوں کی حفاظت فرمائیے، عزت و آبرو کی حفاظت فرمائیے. اے اللہ اپنے فضل کرم سے ہم تمام کی جانوں کی مالوں کی ہمارے بچوں کی جانوں کی مالوں کی عزت و آبرو کی حفاظت فرمائیے. اے مولا اس ادارے کو ترقی نصیب فرمائیے. اے اللہ دین کے سارے کاموں کی حفاظت فرمائیے، جہاں جہاں صحیح دین کے کام ہو رہے ہیں اللہ اس کی پوری پوری حفاظت فرمائیے، دعوت کی محنت کی حفاظت فرمائیے. اللہ جو اجتماع ہونے والا ہے اس اجتماع کو کامیاب فرما دیجیے. اللہ جو اس ادارے کے تحت پروگرام ہونے والے ہیں ان پروگراموں کو اپنے فضل و کرم سے کامیاب فرما دیجیے. اللہ اس ادارے کے انتظامات کو بھی آسان فرمائیے، اخراجات کو بھی آسان فرمائیے، کام کرنے والوں میں اخلاص نصیب فرمائیے، پیار و محبت نصیب فرمائیے، دلوں میں جوڑ پیدا فرمائیے، ہر قسم کے شر و فتن سے حفاظت فرمائیے، ہر قسم کے شر و فتن سے حفاظت فرمائیے، حاسدوں کی حسد سے بچائیے، بدخواہوں کی بدخواہی سے بچائیے، شریروں کی شرارت سے بچائیے، فتنوں کی فتنہ پردازی سے بچائیے، نفس و شیاطین کی دسیسہ کاریوں و مکاریوں سے حفاظت فرمائیے، نظر سے حفاظت فرمائیے، سحر سے حفاظت فرمائیے، آصف سے حفاظت فرمائیے. اللہ ادارے کی بھی حفاظت فرمائیے، ادارے کے کام کرنے والوں کی بھی حفاظت فرمائیے. اللہ اس کے معاونین اور انصار کی بھی حفاظت فرمائیے، اس کے خدمت گاروں کی بھی حفاظت فرمائیے، اس کے پڑھانے والوں کی حفاظت فرمائیے. اللہ جو بچے یہاں پڑھ رہے ہیں اور بچیاں پڑھ رہے ہیں اللہ ان کا پڑھنا آسان فرمائیے، ان کے دلوں میں شوق پیدا فرما دیجیے. جو حفظ کر رہے ہیں ان کا حفظ آسان فرما دیجیے. جو عالم کا کورس کر رہے ہیں ان کے لیے عالم کا کورس کرنا آسان فرما دیجیے. اللہ جتنے ساتھی یہاں جتنے بھائی بہن متوجہ ہیں اے پروردگار ہم تمام کی جائز حاجتوں کو پورا فرما دیجیے، اور جو جو لوگ یا اللہ ہمارے سلسلے میں داخل ہیں ان کی تمام جائز حاجتوں کو پورا فرمائیے. اللہ پوری امت مسلمہ کی جائز حاجتوں کو پورا فرما دیجیے. اللہ ہم سب کو صحت اور عافیت عطا فرمائیے، ہماری پریشانیاں دور فرمائیے، ہماری ضرورتوں کا تکفل فرمائیے. اللہ ہمارے ذہنوں کو سکون اور اطمینان نصیب فرمائیے، دلوں کو چین نصیب فرمائیے. اللہ گھروں میں پیار و محبت پیدا فرما دیجیے. اللہ ہم سب کو صحت اور عافیت عطا فرمائیے، قرضوں سے ہماری حفاظت فرمائیے، بیماریوں سے ہماری حفاظت فرمائیے. اللہ بڑی سنگین بیماریوں سے بھی حفاظت فرمائیے، معمولی بیماریوں سے بھی حفاظت فرمائیے. اپنے کرم سے ہمارے دعاؤں کو قبول فرمائیے. وصلی وسلم وبارک علی سیدنا و مولانا محمد و علی و اصحاب اجمعین رحمتک یا رحم. اذان ہوئی، اذان کے فوراً بعد نماز ہوئی.